साहित्य को उर्वर को कुल को भूमि सूचना र संचार को प्रविधि लाई चुमी
मनोरम भुजी कोट को आगन मा बसी रॉक गार्डन र चवन धाम मा लगाउँदै कसी
यो हो शुक्ला गण्डकी एफएम 97.6
भाषाइनी संस्कृति को मौलिक छ कला गीत संगीत गुंजाना खुल्छा अब गला
शुक्ला गण्डकी नगर को गहना हो यो परिवर्तित समय को चाहना हो यो
शुक्ला गण्डकी एफएम 97.6
शुक्ला गण्डकी एफएम 97.6
ड्राइभरदेखिर होइन लेबरदेखिर लिएर सबै काम गरेर अब तिखारिँदै अहिले यो अवस्थामा आइयो.
त्यही भएर चाहिँ यहीँ नेपालमै बसौँ, यहीँ केही गरौँ, रोजगारी सिर्जना गरौँ, यहीँको आर्थिक स्तर उन्नति विकास गरौँ, होइन देशकै लागि केही गरौँ भनेर चाहिँ यहीँ आँटेको हो.
टिकट काट्ने क्रममा चाहिँ मेरो नाम पहिला थर लेखेर अनि पछि कृष्ण लेखेको हुनाले पौडेल कृष्ण भएको हुनाले मैले त्यस अनुसार मैले आफ्नो नामलाई चाहिँ त्यसरी गरेँ सर.
स्वच्छ ढङ्गले गर्नुपर्छ, कसैले ठगी गर्नुहुन्न, कसैले ढाँट्नुहुन्न.
त्यो सानोको मार खुकुरीलाई थाहा हुँदैन, अब आगोले पोलेको डाम आगोले नै थाहा पाउँछ भने चाहिँ अब कामदारलाई पनि माया गर्नुपर्छ भन्ने सोचको मान्छे हो म, किनभने हिजो त्यही फिल्डबाट आएको.
के व्यवसाय सुरु गर्दा स्विट होला त नि यो ठाउँमा भन्दाखेरि मेरो साथीभाइहरूले भने फर्निचर व्यवसाय सुरु गर्ने
यस्तो हुन्छ मैले भने. पहिलाको चाहिँ अब सीमित मात्र हुन्थ्यो र त्यो चिनिन्थ्यो.
ए हजुर.
अहिले त तपाईँको त्यो हुन त गफ लाउँछ, व्यापारीले सबै चिन्छ भन्छ, तर व्यापारीले सबै चिन्दैन.
बिल्कुल व्यावसायिक कुराकानी कार्यक्रम बिजनेस टक शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा प्रत्येक सोमबार बिहान 8:15 पुनः प्रसारण साँझ 5:15 सुन्ने प्रयास गर्नुहोला.
मेरो देश मेरो जगदम्बा सिमेन्ट.
नमस्कार. कार्यक्रम जगदम्बा सिमेन्ट बिजनेस टकमा म यहाँलाई हार्दिक स्वागत गर्दछु. कार्यक्रम जगदम्बा सिमेन्ट बिजनेस टक शुक्ला गण्डकी एफएम 97.6 मेगा हर्जमा प्रत्येक सोमबार बिहान 8:15 प्रसारण हुन्छ र कार्यक्रमको पुनः प्रसारण यहाँले साँझ 5:15 पनि सुन्न सक्नुहुनेछ. जगदम्बा सिमेन्ट तपाईँ रिमाल हार्डवेयर जुन शुक्ला गण्डकी नगरपालिका नम्बर 4 दुलीगौँडामा बिपी चोकमा रहेको छ यस क्षेत्रकै आधिकारिक विक्रेता हो जगदम्बा सिमेन्टको. तपाईँ यो सिमेन्ट लिनको निम्ति यस हार्डवेयरमा गएर सक्नुहुनेछ. कार्यक्रममा हामी एकजना व्यवसायलाई स्टुडियोमा ल्याउँछौँ, विगतदेखि वर्तमानसम्म कोट्याउने प्रयास गर्छौँ, ताकि यो कार्यक्रम यहाँले सुनिसकेपछि विगतदेखि वर्तमानसम्म आरोह अवरोहका कुरा त छँदैछन्, व्यापार व्यवसाय गर्दा अप्नाउनु पर्ने महत्त्वपूर्ण कुराहरू सँगसँगै सम्बन्धित व्यवसायको प्रचार प्रसारमा पनि टिवा पुग्ने हामीले विश्वास लिएका छौँ. आजको कार्यक्रममा पनि म राजन उपाध्याय यहाँहरूको बिचमा उपस्थित भइसकेको छु. आजको कार्यक्रममा हामी शुक्ला गण्डकी नगरपालिका नम्बर 4 दुलीगौँडामा अवस्थित महर्षि आयुर्वेद फर्माका आयुर्वेद चिकित्सक विवश पास्तोलासँग कुराकानी गर्दैछौँ. विशेष गरेर अहिले पछिल्लो समयमा मानिसहरूको आयुर्वेदिकतर्फ पनि धेरै चासो गएको पाउँछौँ. आज हामी यिनै विषयको सेरोफेरोमा रहेर कुराकानी गर्छौँ. म यहाँलाई कार्यक्रममा हार्दिक स्वागत गर्दछु.
धन्यवाद उपाध्याय सर. हाम्रो यस महर्षि आयुर्वेद फर्मा दुलेगौँडा 4 अवस्थित छ. हामीले विगत 10 एउटा फार्मेसीको सेवा सञ्चालन दिँदै आइरहेका छौँ. पहिला यसको नाम साधना आयुर्वेद फर्मा थियो र अहिले तत्काल हामीले विगत 3 यसलाई परिवर्तन गरेर महर्षि आयुर्वेद फर्मा भनेर कन्टिन्युटी गरिरहेका छौँ.
अलिकति महर्षि भन्ने त्यतिकै नाम परिवर्तनको आवश्यकता यहाँले किन देख्नुभयो?
यो पहिला
शब्द त उस्तै उस्तै होइन, साधना जुन होइन यो हामी कुरा गर्छौँ यसैसँग जोडिएको हो. महर्षि पनि त अब यो होइन वेद व्यासससँग जोडिएको शब्द नै छ.
यो नाममा भन्दा पनि अलिकति हामीहरू यो प्राविधिक कारणले गर्दाखेरि हामीले यो जिल्लामा चाहिँ नाम जुदाउन नमिल्ने र अलिकति त्यसलाई हामीले त्यो क्लिनिकलाई अपग्रेड गर्न खोज्दाखेरि चाहिँ नामलाई चाहिँ हामीले परिवर्तन गरेका हौँ.
एक दशक भइसक्यो है दुलेगौँडामा यहाँहरूले सेवा दिँदै आउनुभएको।
हजुर हजुर।
कसरी लाग्नुभयो यो क्षेत्रमा, अलिकति यहाँको ब्याकग्राउन्ड तर्फबाट म अगाडि बढेँ।
सर्वप्रथम त अहिले तपाईँले जुन सुरुमै कुरा चाहिँ उठाउनु भयो, हाम्रो यस आयुर्वेद चाहिँ एउटा मौलिक उपचार पद्धति बोकेको चाहिँ एउटा चिकित्सकीय चाहिँ पद्धति भनेर चाहिँ हामी हाम्रो चाहिँ घर समाज देशमा पनि रहेको चाहिँ म तपाईँलाई चाहिँ ज्ञान गर्न चाहन्छु। यद्यपि यस क्षेत्रमा मेरो चाहिँ पारिवारिक चाहिँ पुस्तौली कुनै पनि नभइकन म आफैलाई नै सुरुमा पढ्ने बेलामा एउटा इन्ट्रेस्ट जागेर एउटा पत्रिकामा चाहिँ एउटा विज्ञापन देखेर एसएलसी दिए पछाडि यसको चाहिँ 3.5 वर्षे उत्तर मध्येमा चाहिँ कोर्स चाहिँ यसको उपलब्ध छ, त्यो चाहिँ गरेको हुँ र अहिले त्यसलाई 3.5 वर्षबाट चाहिँ 3 वर्षमा झारिएको छ। आयुर्वेद हेल्थ असिस्टेन्ट भनेर पनि यसको विषयमा पढ्न पाइन्छ र त्यस पछाडि आयुर्वेद हेल्थ असिस्टेन्ट गरिसकेको लगभग 10 वर्ष पछाडि चाहिँ मैले आयुर्वेद चिकित्सक बिएएमएस ब्याचलर इन आयुर्वेद मेडिसिन एन्ड सर्जरी भन्छ, यो चाहिँ टियुको सम्बन्धन प्राप्त कलेजबाट चाहिँ उत्तीर्ण गरेको छु।
त्यसपछि चाहिँ एउटा व्यवसायको रूपमा
यो व्यवसाय चाहिँ मेरो चाहिँ म्याडम वैद्य चाहिँ गङ्गा बास्तोलाद्वारा चाहिँ सञ्चालनमै थियो। पहिला हामीले 2 जना मिलेर चाहिँ गरेका थियौँ, पछि उहाँले म पढ्न जानेको दौरानमा उहाँले पनि यसलाई चाहिँ हाम्रो दुलेगौँडामा चाहिँ सेवाको रूपमा हामीले विगत 10 वर्ष चाहिँ गरेका छौँ।
अस्पतालबाट या होइन जुन मेडिकलबाट हामी सामान्यतया बुझाएको भाषामा
हजुर
त्यो औषधि खान्छौँ, त्यो नभएपछि सेवन गर्दा गर्दा दिगदार भएपछि कतिपय बिरामीहरू आयुर्वेदतर्फ फर्किएका छन्।
हजुर।
कति आउनु गर्नुहुन्छ त्यस्ता बिरामीहरू तपाईँसँग, कति ठोकिने गर्नुहुन्छ?
राम्रो प्रश्न गर्नुभयो। एक त यो हाम्रो आयुर्वेद भनेको वैकल्पिक चिकित्सा, हाम्रो चाहिँ आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग भनेर चाहिँ अनि स्वास्थ्य मन्त्रालयकोबाट चाहिँ विभाग पनि छ र त्यसपछिबाट चाहिँ त्यसको क्रमिक चाहिँ जिल्ला प्रदेश प्रदेश जिल्ला हुँदै चाहिँ टोल ओडासम्म पनि यसको चाहिँ संरचना छ। यसकारण हामीले आयुर्वेदलाई चाहिँ अङ्गाल्दै आएको भनेको वैकल्पिक चिकित्साको रूपमा, हामीलाई कुनै पनि रोग लाग्यो अथवा चाहिँ हामीलाई कुनै समस्या स्वास्थ्य सम्बन्धी समस्या भयो भने हामी चाहिँ सर्वप्रथम चाहिँ मोडर्न मेडिसिन भनौँ न एलोपेथिक मेडिसिनतिर चाहिँ हामी जान्छौँ र त्यस पछाडि त्यहाँ उहाँहरूले लिएका सेवाहरूबाट कति चाहिँ सन्चो नभएपछि चाहिँ हाम्रो आयुर्वेद चाहिँ रोज्ने उहाँहरूले चाहिँ बिरामीहरू चाहिँ आउनुहुन्छ हामी कहाँ र विशेष गरिकन अब यो बुढेसकालमा लाग्ने रोगहरू जुन चाहिँ अहिले सामान्य चाहिँ चिकित्सकहरूको मुखमा पनि झुन्डिएको शब्द चाहिँ तपाईँलाई देखिएको हो होइन, त्यस कारणले चाहिँ तपाईँ ह्यान्डल गर्न नसक्ने अथवा जोर्ने दुख्ने भने यस्ता अर्थो न्युरोका पेसेन्टहरू पनि अलिकति बढी आउनुहुन्छ र क्रोनिक एपिडी भनेको मतलब हाम्रो यो सामान्य भाषामा बुझ्दा ग्यास्ट्रिक भन्छ नि हामीले ग्यास्ट्राइटिस हो त्यो खासमा त्यो क्रोनिक ग्यास्ट्राइटिस भएका पेसेन्टहरू पनि हामी कहाँमा आउनुहुन्छ र अलिकति अहिलेको अवस्थामा अलिकति हाम्रोमा पेसेन्ट फ्लो हुने भनेको चाहिँ पाइल्स फिसर र फिस्टुलाका पेसेन्टहरू चाहिँ जुन हाम्रो आयुर्वेदमा अति नै चाहिँ उत्तम तरिकाले र सस्तो सुलभमा चाहिँ भरपर्दो तरिकाले उपचार चाहिँ भइरहेको हुनाले अलिकति जनविश्वास अहिले आयुर्वेदमा चाहिँ नभएर भन्दा पनि अलिकति बुझेर चाहिँ फर्केको हो भन्ने चाहिँ लागेको छ।
सामान्यतया अघि तपाईँले भनेका विषयहरू एकदमै हेर्दा सामान्य देखिन्छन् होइन, तर त्यो आयुर्वेद पद्धतिमा फर्किसकेपछि चाहिँ धेरै स्वास्थ्य लाभ गरेको निको भएको होइन, जुन साइड इफेक्ट नहुने यी विविध कारणले गर्दाखेरि चाहिँ तपाईँले अलिक भने जस्तै अलिकति बुझेका व्यक्तिहरू चाहिँ यतातिर फर्किरहेका छन्। सामान्य त्यहाँ अघि तपाईँले एलोपेथीको कुरा गर्नुभयो होइन, एलोपेथिक या यो मोडर्न आधुनिक समयमा त्यसको साइड इफेक्ट केही न केही रहन्छ होइन, जुनसुकै औषधि खाँदा नै केही न केही त्यसको असर हुन्छ, तर आयुर्वेद यो छ जुन हामी जडीबुटी खाइरहन्छौँ यसको असर पर्दैन।
निकै नै राम्रो र अहिले चाहिँ यो जुन विज्ञापनद्वारा अथवा चाहिँ फेसबुकहरूका पेजहरूमा पनि निकै धेरै ब्लगहरू देखेको छु मैले, बिना साइडिफिकेट यस्तो चाहिँ उपचार हुन्छ यस्तो उस्तो भनेर। वास्तवमा हाम्रो चाहिँ न्युटन्सको चाहिँ थर्ड ल अनुसार पनि होइन, कुनै पनि क्रियाको बराबर तथा विपरीत प्रतिक्रिया हुन्छ भने जस्तो हाम्रो कुनै पनि औषधिको इफेक्ट जहाँ हुन्छ त्यहाँ साइड इफेक्ट पनि पक्का नै हुन्छ। यदि त्यसलाई मात्रा अनुसार, उमेर अनुसार र त्यसलाई हाम्रो आयुर्वेद अनुसार दोष भन्छ, वात पित्त कफ भन्ने एउटा दोषलाई हामीले चाहिँ ब्यालेन्स गरेर हाम्रो जीवनलाई चाहिँ अगाडि बढाउनुपर्छ भन्ने हाम्रो आयुर्वेदको सिद्धान्त छ, त्यसमा हामीले आधारित रहेर कुनै पनि औषधि तपाईँले कुनै पनि फार्मेसीमा जानुहोस्, क्लिनिकमा जानुहोस्, आयुर्वेदिक अस्पतालमा जानुहोस्, आयुर्वेद चिकित्सकद्वारा चेक जाँच गरेर उमेर अनुसार, उचित वेट अनुसार, उचित मात्रामा लिएको औषधिले साइड इफेक्ट नगर्ने छ, उताको एलोपेथिक औषधिको तुलनामा साइड इफेक्ट नै नहुने भन्ने कुरा चाहिँ होइन। यसकारणले हजुरले एउटा निकै गम्भीर चाहिँ विषय उठाइदिनु भयो र अलिकति मैले यसमा बोल्न पनि पाएँ। यसकारण म यही हाम्रो चाहिँ यो शुक्ला गण्डकी 97.6 FM चाहिँ के भन्न चाहन्छु भने, कुनै पनि बिरामीले होस् अथवा कुनै परामर्शदाताले होस्, कुनै पनि मान्छेले आयुर्वेदप्रति जिज्ञासा राखेर आयुर्वेद औषधि खान्छ भने त्यहाँ भएका सम्बन्धित वैद्य कविराज र डक्टरसँग चाहिँ परामर्श लिएर औषधि खाने चाहिँ बानी गर्नुपर्छ। यस कारण मैले हजुरले उठाएको प्रश्न साइड इफेक्ट हुन्छ नहुने होइन, तर उचित मात्रामा, उचित समयमा, उचित उमेर अनुसार र चिकित्सक आयुर्वेद चिकित्सकले प्रेस्क्रिप्सन गरेका औषधिहरू सठिक मात्रामा हामीले टाइम मिलाएर खायौँ भने साइड इफेक्ट अति नै नगण्य छ।
यहाँको फर्मामा विशेष गरेर कस्ता उमेर समूहका, अघि अलिकति भन्नुभयो अलिकति बुझेका व्यक्तिहरू चाहिँ हामीसँग ठोकिन्छन् भनेर, बुढापाकाहरू पनि अलिकति जोडिया थियो होइन, युवा पुस्ताहरूको आकर्षण भनौँ न, किनकि अलिकति
म तपाईँलाई चाहिँ हामी कहाँ आउने बिरामीहरू र रोगहरूको बारेमा सरसरी जानकारी गराउँछु है। सर्वप्रथम बच्चाबाट सुरु गरौँ। बच्चामा लामो समय चाहिँ रुगा लगाइराख्ने, खोकी लगाइराख्ने, टन्सिलाइटिस जुन टन्सिल बच्चाको घाँटीको चाहिँ टन्सिल बढेर ज्वरो आउने, रुगा खोकी लाग्ने, उहाँहरू पटक पटक एलोपेथिक चिकित्सा लिँदा थाकेर हामी कहाँ ल है एउटा चाहिँ कस्तुरी भूषण भन्ने औषधि दिनुहोस् अथवा चाहिँ सामान्य यस्तो औषधि दिनुहोस् भनेर चाहिँ फर्किनुहुन्छ। एकजना बच्चाको कुरा गरेँ मैले, बच्चाको रोगमा रुगा लामो समयसम्म रुगा खोकी लागेको, नाकबाट सिगान बगिराख्ने, प्रत्येक महिना ज्वरो टन्सिलाइटिस बढेर चाहिँ फ्यारेन्जाइटिस भएर अथवा ज्वरो आएर चाहिँ रिकरेन्ट भनेको मतलब त्यो दोहोरिराखेको, अस्पताल पनि उहाँहरू गइराख्नु भएको छ, बच्चालाई एक एक महिनामा एन्टिबायोटिक्स खुवाउनुपर्छ डाक्टर साहब, हामी हैरान भइयो अब कसरी चाहिँ आयुर्वेदमा केही छ भनेर आउनुहुन्छ बच्चाको हकमा, बच्चाको हकमा। र अहिलेको मैले अब बच्चाको हकमा देखेको लगभग 5 वर्ष मुनिका बच्चाहरूमा यो कब्जियतको चाहिँ असाध्यै धेरै समस्या देखेको छु मैले। धेरै अभिभावकहरू चाहिँ बच्चा बोकेर चाहिँ आउनुहुन्छ डाक्टर साहब कब्जियत भएको छ भनेर, एउटा चाहिँ कब्जियत भएका बच्चाहरू पनि हामी कहाँ आउने चलन छ। र दोस्रो नम्बर अब युवा पुस्तामा जाउँ, युवा पुस्तामा विशेष गरिकन फिमेल महिलाहरूमा चाहिँ यो स्त्री प्रसूति सम्बन्धी हामीलाई चाहिँ सामान्य भाषामा बुझ्दाखेरि प्रसूति सम्बन्धी चाहिँ प्रसूति भयो सर मलाई भनेर चाहिँ आउने, र अर्को चाहिँ पाइल्स फिसर फिस्टुला र ग्यास्ट्राइटिस, यति तिनवटा कुरा लिएर चाहिँ युवा चाहिँ फिमेल र चाहिँ त्यो प्रसूति छोडेर चाहिँ मेल आउनुहुन्छ। र त्यसपछि र चाहिँ हाम्रो चाहिँ जेडियाटिक पेसेन्टहरू जुन चाहिँ ज्येष्ठ नागरिकहरूको यही अर्थोन्युरो भनेको चाहिँ हाट जोर्ने नसा सम्बन्धीका बिरामीहरू चाहिँ प्रायः चाहिँ धेरै चाहिँ फ्लो आयुर्वेदमा जुनसुकै क्लिनिकमा होस्, हस्पिटलमा होस्, फार्मेसीमा होस्, उहाँहरूकै चाहिँ बाहुल्यता छ।
अघि तपाईँले भन्नुभयो बच्चाको समस्या पनि छुट्टै आउँदो रहेछ होइन, युवा पुस्ताको पनि छुट्टै हुने भयो र ज्येष्ठ नागरिकको फरक फरक किसिमका प्रकृतिका रोगहरू लिएर आउने गर्नुहुन्छ। अब यो आयुर्वेदमा आइसकेपछि अघि हामीले भन्यो होइन, बच्चाले एन्टिबायोटिक खाइरहेछ तर निको भएको छैन लामो समयसम्म, त्यसको असर साइड इफेक्ट त छँदैछ होइन, दिगदार भएर यता आउनु भएको छ। अब आयुर्वेद फार्ममा आइसकेपछि यहाँले प्रदान गर्ने ती होइन औषधिले, आयुर्वेद औषधिले कतिको निको हुन्छ नि त, प्रभावकारिता कस्तो छ, अलिकति यसबारे चर्चा गरौँ न।
हजुर धन्यवाद। यो विषय कस्तो छ भन्दाखेरि अब अहिले मैले अलिकति तपाईँलाई कुरा पनि उठाएँ उमेर अनुसार र हाम्रो चाहिँ आयुर्वेदमा चाहिँ दोष धातु मल चाहिँ का कुराहरू चाहिँ पनि हुन्छन् र प्रकृति भन्ने कुरा पनि हुन्छ एउटा है। अब हामीले सामान्य भाषामा बुझ्दाखेरि तपाईँ नै कुनै चाहिँ आयुर्वेद मेडिकलमा जानुभयो भने औषधिले गर्मी गराउँछ कि गराउँदैन, मलाई धेरै गर्मी हुन्छ
होइन,
मलाई चाहिँ मेरो शरीर चिसो छ एलर्जी हुन्छ मलाई भन्ने यस्ता कुराहरू चाहिँ हाम्रो आयुर्वेदमा प्रकृति भनेर चाहिँ एउटा सातवटा प्रकृतिको चाहिँ बयान गरिएको छ। त्यस कारण अब जो बच्चाहरू बारम्बार रुगाखोकीले ग्रसित हुनुहुन्छ अनि त्यसपछि निमोनिया भएको हुन्छ, रिकरेन्ट भइरहेको हुन्छ, दम बढिरहेको हुन्छ, जुन चाहिँ रिकरेन्ट भइरहेको हुन्छ, बच्चालाई बाफ लगाउनु पर्ने हुन्छ, यस्ता कुराहरूमा अब 100% त कुनै पनि चिकित्सा चाहिँ लाभदायक हुँदैन। उता एलोपेथिकको चाहिँ चिकित्सा पनि एउटा हदसम्म चाहिँ राम्रो छ, त्यस पछाडि पनि हाम्रो आयुर्वेद पनि एउटा हदसम्म राम्रो छ, दुइटै कुरा इसेन्सियल हो, दुइटै कुरालाई छोड्नु हुँदैन। यसकारण मैले अहिले नै तपाईँलाई उठाएँ एउटा आयुर्वेद चिकित्सकले मात्र यो कुराको चाहिँ निर्क्योल गर्न सक्छ कि यो बच्चालाई अब कतिखेर बाफ लगाउनु पर्नेछ अथवा अक्सिजन दिनुपर्नेछ अथवा हामी कहाँबाट अहिले भर्खरै जुन जनमानसमा छ भन्न जुन बुझाइ छ नि आयुर्वेद औषधिले तत्कालै काम गर्दैन भन्ने कुरा, तत्कालै भन्दा पनि इमर्जेन्सी केस र नन इमर्जेन्सी केसलाई छुट्याएर हामीले त्यसरी विभाजन गरेर अब भनौँ न बच्चालाई चाहिँ निमोनिया भएर चाहिँ पुरै चाहिँ छातीभरि चाहिँ त्यो कफले ढाकिसक्यो, अब बच्चालाई आयुर्वेदमा ल्याउनु भयो भने त फेरि हामीले पनि आराम रिफर गर्न जान्नु पऱ्यो होइन, तपाईँलाई अहिले तत्कालै चाहिँ यस यो चाहिँ मेडिसिनहरू यो उपचारहरू पद्धति ठिक छ, त्यस पछाडि हामी आउनुहोस्। फेरि हाम्रो आयुर्वेदको चाहिँ उद्देश्य के छ, स्वास्थ्य स्वास्थ्य रक्षणम आतुरस्य विकार प्रशमनम छ, भनेको स्वस्थ व्यक्तिको पनि स्वास्थ्य रक्षा गर्नु छ हामीले र रोग लागेको अवस्थामा पनि हामीले रोगको रोग निराकरण गर्नु छ। त्यस कारण अहिले तपाईँको यो इमर्जेन्सीलाई त्यताबाट चाहिँ हामीले यसरी चाहिँ यसरी म्यानेज गर्नुपर्छ। त्यस पछाडि हाम्रो प्रोफाइलेक्सिस भनेको त्यसलाई हुन नदिने, त्यसको चाहिँ रोग ढाल बनेर चाहिँ जुन रोग विरुद्ध चाहिँ हाम्रो चाहिँ तपाईँहरूले बुझ्ने भएको छ अहिले जनमानसमा बुझिएको चाहिँ एन्टिबडी बढाउने यस्तो चाहिँ भन्ने औषधिहरू भन्ने हुन्छ नि, त्यसको चाहिँ अब जस्तो बालामृतजी भयो, जन्मघुँटी भयो, कस्तुरी भूषण भयो, यो चाहिँ हामीले जनमानसमा सबैको जिब्रोमा झुन्डिएको हामीले चाहिँ बुढाबुढी हुँदा पहिला हाम्रो चाहिँ तपाईँ हामी जन्मिँदैको अवस्थामा चाहिँ घोटघाटे औषधि बनाएर खुवाउने भनेर त्यसमा चाहिँ विभिन्न चाहिँ काठका औषधिहरू अनि त्यसपछि बाट चाहिँ तपाईँको कौडीहरू होइन अनि कछुवाको चाहिँ त्यो टापहरू यस्ता विविध चाहिँ कुराहरू गरेर हाम्रो हजुरबुवा मम्मीहरूले चाहिँ 10-15 थरीका औषधि हामीलाई घोटेर खुवाउनुहुन्थ्यो भने तिनैको अलिकति डेभलप ग्रुप भएर अहिले विभिन्न चाहिँ कम्पनीहरू मार्फत नेपाल सरकारले चाहिँ मान्यता दिएर हाम्रो चाहिँ पसलहरूमा चाहिँ तिनी औषधिहरू पनि उपलब्ध छन्। त्यो औषधिहरूलाई पनि टोनिकको रूपमा चाहिँ बच्चालाई चाहिँ खुवाउने गर्न सकिन्छ। यद्यपि हजुरले उठाएको प्रश्नमा त्यो हामीले गर्न सक्ने र हामीहरू चाहिँ आयुर्वेदबाट हामीले दिन सक्ने सेवा र एउटा कुशल चिकित्सकले आयुर्वेद चिकित्सकले निर्धारण गरेका औषधिहरू र उहाँको सल्लाह बमोजिम जानुभयो भने 80%देखि 90% चाहिँ बच्चाहरू चाहिँ रिकभरी भइरहेको र उहाँहरू हामीसँग खुसी भइरहेको हामीसँग चाहिँ डाटाहरू छन्।
यसैसँग जोडिएको जस्तो एलोपेथिक होइन तर्फ जानियो भने चिकित्सकले डाक्टर साहबहरूले विशेष गरेर पहिला त्यो रोग निदानतर्फ लाग्नुहुन्छ होइन, अधिकांश 80-85-90% त हामी रगतबाटै होइन के समस्या आएको त्यहाँबाट पत्ता लगाउँछौँ, अरू दिसा पिसाब
होइन
अरू भिडियो एक्सरेका कुरा होला नि त्यताबाट चाहिँ के समस्या आएछ र त्यही अनुसारको चाहिँ औषधि उहाँले चाहिँ रिफर गर्नुहुन्छ होइन, लेखिदिनुहुन्छ प्रिस्क्रिप्सनमा। तर यो आयुर्वेदमा कस्तो हुन्छ अलिकति यसबारेमा हामी यसमा छोटो गरेपछि हामी अलिकति यहाँको व्यावसायिक पाठोतर्फ
निकै नै चाहिँ राम्रो र सबैजनालाई चाहिँ एवेरनेस भन्न मतलब बुझ्नपर्ने खालको चाहिँ प्रश्न उठाइदिनु भयो, धन्यवाद यसको लागि। यो जति पनि जस्तो यसलाई चाहिँ के भन्छ भने अ पार्ट अफ डिजिज डायग्नोसिस भन्छ क्या, हामीले चाहिँ डिजिजलाई चाहिँ डायग्नोसिस गर्ने पाटो कस्तो छ भन्दा सुरुमा त हामीले बिरामी आउनुहुन्छ त्यसपछि उहाँको एपिरेन्स हेर्छौँ होइन, बिरामीलाई हेर्छौँ, संवाद गर्छौँ, त्यसपछि त्यस पछाडिबाट चाहिँ के लक्षणहरू सोध्छौँ, उहाँलाई के भएछ, साइनहरू हेर्छौँ, कतै सुन्निएको छ कि, आँखा पहेँलो छ कि के भन्ने कुराहरू चाहिँ हेर्छौँ। यो यो कुराहरूलाई पनि हाम्रो जस्तो आयुर्वेदमा पनि एउटा चाहिँ पञ्च निदान भनेर चाहिँ रोग चाहिँ निदान गर्ने पञ्च पाँचवटा चाहिँ विधि छ, निदान निदान पूर्व रूप उपशय र सम्प्राप्ति भन्छ त्यसलाई है। र त्यसैलाई नै अहिलेको चाहिँ मोडर्न चाहिँ जुन हाम्रो डेभलप भएको छ, जुन हामीलाई यो साइन्सले दिएको हो, यो प्याथोलोजी सेवा साइन्सको हो, एक्सरे सेवा साइन्सको हो होइन, त्यसमा आयुर्वेद त्यो त्यति त्यतिसम्मको व्यवस्था आयुर्वेदले पनि गर्छ, डायग्नोसिससम्म आयुर्वेद आयुर्वेद पनि हाम्रो पनि पद्धति त्यही नै हो है। र प्लस त्यसमा हामीले के गर्छौँ भने हाम्रो चाहिँ अब दशविध रोगी परीक्षा, अष्टविध रोगी परीक्षा, त्रिविध रोगी परीक्षा, पञ्चविध रोगी परीक्षाहरू पनि हाम्रो एउटा आयुर्वेदको मौलिक परीक्षाहरू छ। त्यसमा चाहिँ तपाईँको मलमूत्रदेखि लिएर नाडीका कुराहरू होइन, अनि त्यसपछिबाट चाहिँ यो आकृति भनेर शरीरहरू हेरेर चाहिँ भन्ने गर्ने कुराहरू पनि छन्। तिनैको अहिले डेभलप रूप हो, जसरी हाम्रो पहिला मूत्र परीक्षा हुन्थ्यो, यो फलानाको पिसाबलाई यसरी चाहिँ यो कुनै चाहिँ दुई मुदेशमा राख्यो भने यति तैरियो भने यस्तो, तैरिएन भने यस्तो, पुरुष पनि चाहिँ दिशा पनि पानीमा राख्दा चाहिँ तैरियो भने राम्रो, तैरिएन भने खराब, हेर्दाखेरि उसको गन्ध हेर्दाखेरि भनेर यस्ता कुराहरू चाहिँ मौलिक कुराहरू आयुर्वेदमा पनि एकदम विशद रूपमा चाहिँ विवेचना गरिएको छ। त्यस कारण म हजुरहरूलाई के चाहिँ एउटा बुझाउन प्रयास गर्दैछु भने यो कुनै पनि प्याथोलोजी सेवा होस्, चाहे एक्सरे सेवा होस्, अथवा चाहिँ अरू कुनै माध्यम सिटी स्क्यानका कुराहरू भए, एमआरआईका कुराहरू भए, त्यो अहिले दिएको साइन्सले दिएको एउटा वैज्ञानिक युग हो, त्यहाँसम्म हाम्रो आयुर्वेद पनि पुग्छ र त्यहाँसम्म पुग्ने चाहिँ आफ्नो चाहिँ स्ट्यान्ड राख्छ। किन भन्दा हामीले मोडर्नका विषयहरू पनि हामीले पढेका छौँ र सँगसँगै आयुर्वेदका विषयहरू पनि पढेका छौँ र दुईवटालाई कम्पेरेटिभली हाम्रो आयुर्वेदले के भनेर वर्णन गरेको छ र एलोपेथिकमा के भनेर वर्णित छ, यो सबै कुराहरूलाई ट्याली गरेर त्यो हजुरले जुन जान्न इच्छुक भएको कुरा के हो भने डायग्नोसिससम्म त्यही बाटोमा पुगौँ
ए हजुर
होइन, डायग्नोसिससम्म त्यही बाटोमा पुगौँ प्लस हाम्रो मौलिक कुरालाई आयुर्वेदले जोड्छ भनेको जस्तो नाडी होइन, मल मूत्र जिवा है, अनि शब्द स्पर्श दृक र आकृति, यो चाहिँ अति नै हाम्रो चलेको अष्टविध चाहिँ रोगी परीक्षा हो है। र यसमा 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 रहेर हामीले डायग्नोसिसको बाटो एउटै हुन्छ र डायग्नोसिस भइसके पछाडि जस्तो चाहिँ तपाईँको यतातिर चाहिँ डायरिया भयो भनौँ न, डायरिया चाहिँ एउटा लक्षण हो, कुनै पनि रोग होइन, हाम्रो आयुर्वेदमा पनि अतिसार भनेर छ, कुरा त्यति नै हो। हाम्रो आयुर्वेदले संस्कृत मौलिक चाहिँ शब्द र शब्दलाई चयन गरेको छ भने तपाईँको लगभग तपाईँको कति सोह्रौँ शताब्दीतिर पनि हिप्पोक्रेट्सले चाहिँ जुन चाहिँ एलोपेथीको चाहिँ जन्मदाता हुनुहुन्छ उहाँले पनि आयुर्वेदबाट धेरै कुराहरू लिएर चाहिँ एलोपेथीमा चाहिँ राख्नुभएको,
यो एक आपसमा चाहिँ यो सम्बन्धित छ, जोडिएका छन् होइन, यो एलोपेथिक र आयुर्वेदिक। श्रोता तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बिजनेस टक शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा प्रत्येक सोमबार बिहान 8:15 र पुनः प्रसारण साँझ 5:15 पनि सुन्न सक्नुहुनेछ।
हामी नेपाली हाम्रो देश, हामी नेपाली हाम्रो देश,
मेरो देश मेरो जगदम्बा सिमेन्ट।
आज हामीसँग हुन्छ महर्षि आयुर्वेद फर्माका आयुर्वेद चिकित्सक विवश वास्तोला, आउनुहोस् म कुराकानीलाई फेरि जोड्न चाहन्छु। अलिकति यो कार्यक्रमलाई हामी अवेरनेस र सचेतनामूलक रूपमा पनि यसलाई जोडिरहेका छौँ सँगसँगै व्यावसायिक पाटोमा। अहिलेको यो पछिल्लो समयको हाम्रो जीवनशैली छ नि
हजुर,
खानपिन
हजुर,
जीवनशैली
हजुर,
यी विविध कारणले गर्दाखेरि को समस्या जटिल हुँदै गएको छ होइन, अलिकति यसतर्फ पनि थोरै चर्चा गरौँ न। यसले यसको परिणामले गर्दाखेरि अब तपाईँसँग ठोकिएका केही त्यस्ता बिरामीहरू छन् भने पनि भनिदिन सक्नुहुन्छ।
धन्यवाद। जुन तपाईँले अहिले जुन रोगको ओरिजिन भनेको मतलब रोग लाग्ने चिज पहिला के थियो, हाम्रो राम्रोसँग चाहिँ हाम्रो चाहिँ शौचालयको व्यवस्था थिएन हाम्रो समाजमा, अनि त्यस पछाडिबाट चाहिँ राम्रो खानेपानीको चाहिँ व्यवस्था थिएन र त्यस पछाडि शिक्षाको पनि त्यति उज्यालो चाहिँ हाम्रो चाहिँ कुना देशको कुना कुनामा हाम्रो चाहिँ पुगेको थिएन। त्यस कारणले हामीलाई के हुन्थ्यो, झाडाबान्त हुन्थ्यो भन्ने मतलब कोलेरा
हजुर
त्यसपछिबाट चाहिँ आउँ पर्थ्यो त्यस पछाडिबाट चाहिँ टिबी लाग्थ्यो त्यस पछाडिबाट टाइफाइड हुन्थ्यो र त्यस पछाडिबाट अरू चाहिँ श्वास प्रश्वास सम्बन्धीका निमोनियाहरू हुन्थ्यो भनेको मतलब मैले के कुरा गर्न तपाईँलाई इङ्गित गर्दैछु भने जुन तपाईँले हाम्रो चाहिँ आहार र चाहिँ विहारको कुरा हाम्रो स्वास्थ्यसँग के चाहिँ सरोकार छ त नि डाक्टर साहब भनेर जुन एउटा प्रश्न उठाउनु भएको छ मैले त्यसलाई भूमिका बान्न खोज्दैछु त्यो जुन कजेटिभ एजेन्ट भनेको मतलब जुन भाइरस ब्याक्टेरिया फङ्गस जुकाहरू अरूबाट चाहिँ जुन हामीलाई रोग लाग्थ्यो नि अहिलेको हाम्रो एक्काइसौँ शताब्दीमा र हाम्रो नेपाल सरकारले चाहिँ ल्याएका चाहिँ स्वास्थ्य सम्बन्धीका मापदण्डहरू एवेरनेसहरू विभिन्न चाहिँ ओडा ठाउँमा चाहिँ आयुर्वेद र एलोपेथिक चाहिँ र अरू प्राकृतिकहरूबाट चाहिँ जुन हामीलाई चाहिँ सेवा प्रदान गरिराख्नु भएको छ हाम्रा पानीका मुहानहरू सफा भएका छन् हाम्रो हामीले शिक्षा चाहिँ महसुस गरिरहेका छौँ यस कारणले अहिले जुन चाहिँ प्रत्यक्ष सर्ने रोग भनौँ न एउटा कम्युनिकेबल डिजिज त्यो चाहिँ न्यून भएको छ सकिएको त म इरेडिकेसन त भइसक्यो त भन्दिनँ त्यो अति नै धेरै न्यून भएको छ अहिले हामीलाई लाग्ने रोग भनेको विलासिताका रोगहरू लागिरहेका छन् जुन हजुरले उठाएको प्रश्नमा अब म आएको छ
जीवनशैलीसँग
जोडिएका छन् मान्छेलाई अहिलेको समयमा आफ्नो चाहिँ समय आफ्नो यौवन आफ्नो सबै कुरा आफ्नो फ्यामिली आफ्नो समुदाय आफ्नो देश सबैलाई चलाउनको लागि मान्छे चाहिँ दौडिरहेको छ भने मतलब चाहिँ अब भनौँ जीवकोपार्जन गर्न हाम्रो चाहिँ यो आयुर्वेदले चाहिँ चारवटा चाहिँ धर्म अर्थ काम र मोक्ष भन्छ होइन त्यसमा चाहिँ यसमा अर्थमा चाहिँ मान्छे
दौडिरहेको छ
त्यस कारणले गर्दा मान्छेको शारीरिक रूपमा र मानसिक रूपमा पनि परस्पर मान्छे विक्षिप्त छ यस कारणले गर्दाखेरि म के भन्छु भने जस्तो आहार समयमा नलिनु निन्द्रा समयमा नलिनु उचित व्यायाम नगर्नु उचित चाहिँ तपाईँको चाहिँ ध्यान योगाका विषयहरू नगर्नु अहिलेका हाम्रो अब के छ भने तपाईँको हाम्रो आहार विहारबाट चाहिँ उत्पन्न हुने रोगहरू जस्तो तपाईँले देखिराख्नु भएको छ मैले प्रेसरको औषधि खान्छु मैले सुगरको औषधि खान्छु मैले चाहिँ थाइरोइडको औषधि खान्छु दे आर नट अ डिजिज
मानसिक रूपमा तिनीहरू
हजुर हजुर मानसिक औषधिहरू तिनीहरू डिजिज होइनन् क्या डिसअर्डर हो त्यो
जुन हाम्रै कारणले चाहिँ उत्पन्न
हो हामीले आफ्नो समय व्यवस्थापन गर्न सकेका छैनौँ हामी शारीरिक रूपमा चाहिँ अस्वस्थ छौँ मानसिक रूपमा हामी अस्वस्थ छौँ हामीले खाइरहेको खाना हामी इभन एउटा मोटरसाइकलमा पेट्रोल हाल्दाखेरि ए त्यो फलानु पेट्रोल पम्पमा राम्रो पेट्रोल दिन्न अरे त्यहाँ चाहिँ हाल्नुहुन्न भनेर चाहिँ हामी कुरा गर्छौँ भने इन्जिन बिग्रिन्छ भन्छौँ भने तर हाम्रो चाहिँ खाना हामीले के खाएको छौँ थाहा छैन
हाम्रो इन्जिनको ख्याल छैन मोटरसाइकल हामी सर्भिसिङ गर्छौँ होइन 3-4 महिना
हजुर मोटरसाइकल हामी सर्भिसिङ गर्छौँ तर आयुर्वेदमा एउटा सर्भिसिङ भनेर चाहिँ जुन अहिले हजुरले कुरा उठाउनु भयो एउटा पञ्चकर्म भन्ने एउटा व्यवस्था छ
ए हजुर
पञ्चकर्म भन्ने एउटा व्यवस्था छ बमन विरेचन बस्ती र नश्य बस्तीमा दुई प्रकारको हुन्छ यसरी 5 चाहिँ कुराहरू छन् है त्यस कारणले गर्दा हाम्रो आहार चाहिँ सात्विक हुनु पर्यो है राजसिक र तामसिक भोजन गर्नु भएन सात्विक भनेको सफा दा चाहिँ दाल भात तरकारी दुध घिउ होइन मासु खानुहुन्छ भने हप्तामा एकपटक दुई पटक मासु चाहिँ सामान्य तरिकाले पकाएर बेलुकामा सकेसम्म नखानुहोस् किन भन्दा हामीले बेलुकामा केही पनि काम गर्दैनौँ हाम्रो बडी माइन्ड सबै चाहिँ रेस्ट पिसमा चाहिँ बसेको हुन्छ त्यस कारण चाहिँ पाचन क्रिया पनि त्यति धेरै अब शरीरलाई इनर्जी नै आवश्यक हुँदैन त्यस कारण मांसाहारी चिज जुन अन्डा सन्डा दुधहरू खाने इच्छु लागेका व्यक्तिले सकेसम्म चाहिँ शाकाहारी भोजन गर्नुहोस् सकिँदैन भनेदेखि चाहिँ मांसाहारी भोजन पनि हप्तामा एक दुई पटक चाहिँ बिहानमा खान सकिन्छ र त्यसपछि तामसिक भोजनहरू पनि यो जाँड रक्सीहरूका कुराहरू जुन अमिल्याएका चिजहरू अमिल्याएका अचारहरू अहिले म निकै चाहिँ दुःख लाग्छ यसो बाटोमा जाँदाखेरि पनि चाहिँ युवा युवतीहरू त्यो एउटा चटपटेको वरिपरि चाहिँ घेरिएर बसेका छन् होइन करेन्ट चाउचाउको शिकार भएका छन् र चाउ म खाजा भनेको मोमो चाउमिन छ यसकारण यो रोगको ओरिजिनै यही हो अहिले हाम्रो जुन चाहिँ हाम्रो चाहिँ रोग हामीलाई चाहिँ भइरहेछ, यो सबै लोर पाइल्स फिसर फिस्टुलाहरू भयो, ग्या पेटका कुराहरू भयो, फिमेलहरूमा चाहिँ एकदम चाहिँ महिनावारीहरू चाहिँ गडबडी हुने चाहिँ स्टेरिलिटी, बच्चाहरू चाहिँ विवाह भइसकेका चाहिँ दम्पतिहरूलाई पनि बच्चाको चाहिँ नहुने, यस्ता चिजहरू सबै हाम्रो आहार विहारमा नै
जोडिएको छ। अलिकति अब आयुर्वेदको हाम्रो महर्षितर्फै फर्कन चाहन्छौँ, अब हामीले ठ्याक्कै सेवा चाहिँ के दिइन्छ र कतिपय चाहिँ बिरामीहरू आएर ठुकिएका छन् होइन, मैले त यहाँ त नयाँ जीवन प्राप्त गरेँ भन्ने पनि छ होला,
हजुर हजुर
केही छन् भने त्यो पनि सुनाइदिनुहोस् न।
यस महर्षि आयुर्वेद फर्मामा अहिले हालसाललाई 3 सेवा हामीले उपलब्ध गरेका छौँ। एउटा सेवा भनेको फार्मेसी सेवा, जहाँबाट चाहिँ औषधि वितरण हुन्छ, र अर्को चाहिँ निशुल्क स्वयं म आयुर्वेद चिकित्सक र चाहिँ वैद्य गङ्गा मास्तोलाद्वारा निशुल्क चाहिँ ओपिडी सेवा,
पैसा लाग्दैन,
हजुर जाँच गरेको पैसा लाग्दैन है, निशुल्क बहिरङ्ग सेवा भनौँ न ओपिडी सेवा उपलब्ध छ। र त्यस पछाडि चाहिँ अहिले जुन यो पाइल्स फिसर फिस्टुलाको छारसूत्र विधिद्वारा चाहिँ उपचार गर्ने भनेर चाहिँ जुन एउटा यो बिना अपरेसन भन्ने चाहिँ त्यसको हल्लाको पछाडि चाहिँ नलाग्नुहोस्, यो पनि एउटा अपरेसनको प्रोसिडर नै हो। सबभन्दा पहिला चाहिँ औषधि खुवाउनुपर्छ, औषधिले पनि भएन भने अग्निकर्म भन्ने हुन्छ, अग्निकर्म गर्नुपर्छ, अग्निकर्मले पनि भएन भने बल्ल यो छार कर्म छार सूत्र योबाट जान्छौँ हामी, र त्यसबाट पनि भएन भने सर्जरीको पनि गर्नुपर्ने हुन्छ। त्यस कारण होइन, मैले तपाईँलाई भनिहालेँ, एलोपेथिक र आयुर्वेदिक भनेको परस्पर चाहिँ हुने शब्द हो, कस हामीले दुइटैलाई प्राथमिकतामा राखेर हामीले चाहिँ उपचार गर्नुपर्छ, र हामीले बिरामीलाई पनि बुझाउन सक्नुपर्छ, तपाईँले आयुर्वेदमा यो गर्नुहोस् एलोपेथिकमा यति गर्नुहोस् भनेर चाहिँ बुझाइदियो भने अहिले चाहिँ जहाँसम्म लाग्छ मलाई एउटा अलिकति हाम्रो समाजमा हाम्रो खड्केको विषय भनेको अलि म अरू अरू जिल्ला पनि हिँडेँ, तर पनि हाम्रो यो कास्की र तनहुँका जिल्लाहरूमा के छ भने मान्छेहरूमा थोरै एवेरनेस चाहिँ छैन, चिकित्सकसँग र कविराजसँग अथवा चाहिँ वैद्यसँग चेक गरेर औषधि आयुर्वेद औषधि खानुपर्छ है भन्ने चाहिँ थोरै एवेरनेस एउटा भइदियो भने अझ राम्रो हुन्थ्यो। त्यस कारण सरी अहिले हाम्रो महर्षि आयुर्वेदबाट डिस्पेन्सरी भनेको औषधि व्यवस्था ओपिडी र छारसूत्र गरेका छौँ, र यसमा पनि हामीले असाध्यै अहिले तपाईँले भने जस्तो हामी कृतज्ञ भएको बिरामीले हामीलाई खुसी भएर तरकारीहरू ल्याइदिने अथवा चाहिँ मायाको चिनोहरू ल्याइदिने चाहिँ प्रशस्तै पनि हुनुहुन्छ, र त्यसमा मुख्य गरिकन भनेको यो स्टेरिलिटी जुन चाहिँ दम्पतिहरूको यतिसम्मको पनि केस छ कि एउटा केस चाहिँ अब यो बच्चा भएन भने श्रीमान श्रीमती चाहिँ छुट्टभिन्द गर्ने
सम्बन्ध विच्छेद हुने
सम्मको केसलाई चाहिँ हामीले हाम्रो आयुर्वेद औषधि परामर्श शारीरिक मानसिक र त्यो चाहिँ हाम्रो चाहिँ सबै कुरा चाहिँ उहाँहरूलाई चाहिँ सिकाएर गर्दाखेरि त्यसरी चाहिँ लाभान्वित भइरहेको एउटा मैले चाहिँ गर्व महसुस गर्दछु। र अरू कति अर्को पुराना एकदम ग्यास्ट्राइटिसका पुराना बिरामीहरू म थुप्रै चाहिँ ग्यास्ट्रोलोजिस्टसँग पनि गएर भेटेँ, सबैलाई भेटेँ, मैले भएन भनेको एक दुईजना बिरामीहरूले पनि हामीलाई चाहिँ माया देखाउनु भएको छ। र त्यस पछाडि चाहिँ फिस्टुलाका पेसेन्टहरू पाइल फिसर फिस्टुलामा पनि फिस्टुला चाहिँ असाध्यै दुःख दिने खालको रोग हो, र फिस्टुलाका बिरामीहरू पनि लाभान्वित भएको चाहिँ महसुस गरेको छु।
यस खुसी लाग्छ,
खुसी भन्दा पनि एउटा आफूले पढेर चाहिँ एउटा आयुर्वेदको सिनारियोभित्र रहेर आयुर्वेद पनि एउटा चाहिँ चिकित्साको माध्यमको रूपमा हामीले लिन सकिन्छ है भनेर चाहिँ जुन आफ्नो ठाउँबाट मैले चाहिँ एवेरनेस गराउन सकेको छु त्यसमा चाहिँ म सन्तोष र खुसी नै छु।
यो औषधि दिँदाखेरि भनौँ न, अघि तपाईँले भन्नुभयो विभिन्न कम्पनीका औषधिहरू होइन आयुर्वेद औषधिहरू आइपुग्छन् होइन, त्यो जुन नेपाल सरकारले स्वीकृत गरेको छ त्यो कम्पनीका औषधिहरूलाई सम्मिश्रण पनि हुन्छ होइन, कसरी त्यसलाई चाहिँ भनौँ न सम्मिश्रण गरिन्छ, अलिकति यसबारेमा पनि भन्नुहोस्
धन्यवाद। यसको लागि मैले के भन्छु भने आयुर्वेद औषधि व्यवस्था विभाग भनेर छुट्टै त छैन, औषधि व्यवस्था विभाग भनेर छ, र त्यही औषधि व्यवस्था विभागले एलोपेथिक औषधि आयुर्वेद औषधि भेटेरिनेरी औषधि र चाहिँ अरू जुन अरू पनि सबै चिकित्सा सम्बन्धी प्रयोग हुने औषधिहरूको अनुगमन चाहिँ केन्द्रबाट औषधि व्यवस्था विभागले गर्छ, र त्यस पछाडि हाम्रो चाहिँ नगरपालिकामा शुक्ला गण्डकी नगरपालिकामा स्वास्थ्य शाखा छ, र त्यहाँ स्वास्थ्य शाखाबाट पनि विभिन्न समयमा चाहिँ अनुगमन हुने गर्दछ। यद्यपि कुनै पनि कम्पनीहरूले सरी औषधि बनाउन पहिला त्यसको चाहिँ प्रक्रियाहरू मापदण्डहरू जस्तो जिएमपी सर्टिफाइडवाला कम्पनीहरू दर्ता गराएर र चाहिँ नेपाल सरकारको चाहिँ औषधि व्यवस्था विभागबाट स्वीकृत भएपछि बल्ल चाहिँ औषधि चाहिँ हाम्रो फार्मेसीसम्म आइपुग्छ नेपालको हकमा र इन्डियाको हकमा पनि उहाँहरूले हाम्रो नेपाल सरकारले यो चाहिँ क्राइटेरिया तपाईँहरूले पुरा गर्नुपर्छ भनेर प्रत्यक्ष त्यहाँ गएर निगरानी गरेपछि बल्ल चाहिँ नेपाल सरकारले पनि हाम्रो चाहिँ इन्डियाबाट हाम्रो आयुर्वेद औषधि भनेको प्रायः चाहिँ इन्डियाबाट नै आउने हो कि नेपालमा कि इन्डियाबाट नै आउँछ. यसरी चाहिँ हाम्रो चाहिँ औषधिहरू नेपाल सरकारले फार्मेसीसँग यसरी पुर्याएको छ र कुनै पनि फार्मेसी सञ्चालन गर्नको लागि त्यही औषधि व्यवस्था विभागमा दर्ता हुनुपर्छ र त्यस पछाडि चाहिँ आयुर्वेद जस्तो स्वास्थ्य शाखा छ चाहिँ नगरपालिकाको त्यहाँ पनि दर्ता भएपछि बल्ल चाहिँ आयुर्वेद फर्मा चाहिँ सञ्चालन गर्न चाहिँ पाइन्छ. त्यसकारण सर्वप्रथम तपाईँ एउटा कि वैद्य कि कविराज कि चाहिँ चिकित्सक पढेको हुनु पर्यो प्राविधिक हुनु पर्यो त्यस पछाडिबाट केन्द्रमा गएर औषधि व्यवस्था विभागमा दर्ता हुनु पर्यो त्यस पछिबाट चाहिँ स्थानीय सरकारमा चाहिँ स्वास्थ्य शाखामा गएर दर्ता भएको हुनु पर्यो. यति गरिसके पछाडि बल्ल हामीले चाहिँ एउटा फार्मेसी चाहिँ नेपाल सरकारले चाहिँ दिएको लिगल तरिकाले चाहिँ हामीले चलाउन सक्छौँ र जहाँ चाहिँ उत्पादन मिति र सकिने मितिभित्र चाहिँ भएका औषधिहरूको उचित तरिकाले भण्डारण गरेको हुनु पर्यो.
हजुर, एउटा प्रक्रिया छ किनभने आयुर्वेद भन्ने बित्तिकै होइन केही दर्ता पनि चाहिँदैन, जस्तो जोसुकै व्यक्ति आएर बेचेका छन् बिक्री गरेका छन् भने एक कतिपय अनुभूति
हो. जस्तो जस्तो अब चाहिँ बजारमै चाहिँ लौ ग्यास्ट्रिकको चाहिँ औषधि आयो ल चाहिँ यो तेलले सन्चो हुन्छ भनेर जुन हामीले चाहिँ माइकिङ गरेको चाहिँ जुन कुराहरू देखिरहेछौँ होइन, एउटा सामान्य हामीले जीव जन्तु जस्तो चाहिँ हाम्रो घरमा पालेको भैँसी बिरामी भयो गाई बिरामी भयो कुकुर बिरामी भयो भने पनि हामीले एउटा चाहिँ गोबर बोकेर चाहिँ ल है यसलाई माटे भएको छ के छ यसो चेक गरेर खाउँ भन्ने चाहिँ एउटा अवधारणा छ
सम्बन्धित डाक्टरकोमा पुर्याइन्छ
भने आयुर्वेदमा चाहिँ उही तपाईँले भने जस्तो होइन यो चाहिँ धुलोमुलो हो यसलाई चाहिँ केही हुँदैन यसरी खाए साइड इफेक्ट पनि हुँदैन भनेर चाहिँ जुन एउटा गलत बुझाइ छ नि त्यसलाई चाहिँ बुझ्न अब यस कार्यक्रमबाट पनि केही बुझ्नुहुन्छ भन्ने मैले चाहिँ टेवा राख्दै तपाईँहरूको यस एफएमलाई फेरि पनि धन्यवाद दिन चाहन्छु.
हामी अन्तिममा छौँ, अन्तिममा हामीलाई सुनेर बस्नुभएका श्रोता र हामी यति धेरै चर्चा गऱ्यौँ, कतिपय बिरामीहरू त हामी अघि चर्चा गरे जस्तै ती जोडिएका बिरामीले पनि सुनेको हुनुपर्छ, यदि त्यो छ भने तपाईँलाई सिधै सम्पर्क गर्ने नम्बर पनि भनिदिनुहोस् न.
यो के भन्छ दुलेगौँडा 4 मा चाहिँ अवस्थित छ महर्षि आयुर्वेद फर्मा भनेर र यो चाहिँ नितान्त एकजना वैद्य र एकजना चाहिँ आयुर्वेद चिकित्सकद्वारा चाहिँ सञ्चालन भएको चाहिँ फर्मा छ र यसमा मैले अघि नै पनि एकचोटि भनिसकेँ फेरि पनि एकचोटि रिपिट गर्न चाहन्छु, औषधि चाहिँ वितरण सेवा निशुल्क चिकित्सक र चाहिँ वैद्यद्वारा चाहिँ चेक जाँचको व्यवस्था र छाडसूत्र विधिद्वारा पाइल्स फिसर फिस्टुला र गुदा सम्बन्धीका रोगहरूको चाहिँ निराकरण भएको हुँदा तपाईँहरूले एकपटक अब फोन गरेर मेरो चाहिँ कार्यव्यस्तताले गर्दा म कहिले बाहिर निस्केको पनि हुनसक्छु त्यस कारणले यो 98-560-21-562 मेरो चाहिँ यो प्राइभेट नम्बर हो, मैले यदि यसमा फोन उठाइनँ भने पनि केही समयपछि तपाईँहरूलाई फेरि रिकल गर्ने चाहिँ बाचा पनि यस चाहिँ एफएमबाटै गर्दछु. त्यस कारण आजैबाट आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस्, आफ्नो खानपानमा विचार पुर्याउनुहोस्, औषधिको सकेसम्म प्रयोग आयुर्वेद पनि नगर्नुहोस् एलोपेथिक पनि गर्न नपरोस्, गर्नै पर्यो भने पनि उचित आयुर्वेद चिकित्सक र उचित एलोपेथिक चिकित्सकको परामर्श लिएर औषधि खानीको विकास गर्नुहोस् र सबैभन्दा स्वास्थ्य ठुलो खुसी सुख भनेको निरोगी हो. तपाईँले भोलि नै जति नै सुकै धन आर्जन गर्नुहोला जति नै सुकै चाहिँ आफ्नो चाहिँ भौतिक कुराहरूलाई चाहिँ जोड्नुहोला, यदि आफूलाई बिरामी हुनुभयो तपाईँलाई बाइचान्स सुगरै लायो भने पनि तपाईँले खाने आँटो ढेँडो मात्रै हो जति नै सुकै चाहिँ सम्पत्ति सञ्चित गरे पनि. त्यस कारणले मैले के भन्दछु भने आफ्नो आहार विहारलाई सुधार्ने आफ्नो आचरणलाई सुधार्ने समयमा खाने समयमा सुत्ने समयमा निदाउने धेरै चाहिँ यस्तो यो मोबाइल टेलिभिजन लगायतका चाहिँ विद्युतीय सामग्रीको धेरै प्रयोग नगर्ने औषधि खानु नै पर्यो भने उचित ठाउँमा उचित सल्लाह लिएर औषधि खाने व्यवस्थाको चाहिँ नेपाल सरकारले पनि विभिन्न तहमा चाहिँ बिमाहरूको व्यवस्था गरेको छ, जहाँ निःशुल्क चाहिँ चिकित्सक सेवा विभिन्न निःशुल्क चाहिँ औषधिहरू वितरण हुन्छन्। हाम्रै आयुर्वेदको पनि विभिन्न चाहिँ जिल्लामा चाहिँ जस्तो चाहिँ तनहुँमा चाहिँ गण्डकी चाहिँ आयुर्वेद चाहिँ औषधालय छ, तनहुँमा चाहिँ सरी तनहुँ आयुर्वेद औषधालय छ, त्यसपछि हाम्रो यो खैरेनटारमा पनि चाहिँ एउटा आयुर्वेदको चाहिँ शाखा व्यवस्था गरेको छ। त्यहाँ गएर पनि तपाईँहरूले निःशुल्क चाहिँ त्यहाँबाट सरकारले नेपाल सरकारले चाहिँ मापदण्ड गरेका 33 थरीका औषधिहरू निःशुल्क चाहिँ पाउने र चाहिँ चिकित्सकीय सेवा पनि पाउने म यो पनि जानकारी गराउँदछु। मेरो यस शुक्ला गण्डकी एफएममा यस व्यवसाय जुन कार्यक्रममा छ यसमा मलाई बोल्न दिनुभएकोमा र यसलाई व्यवसाय प्रवर्धन भन्दा पनि अलिकति आयुर्वेद प्रवर्धनलाई प्रवर्धन गर्न चाहिँ जुन समय दिनुभएको छ त्यसलाई म धन्यवाद गर्दै आज यस कार्यक्रममा अतिथिको रूपमा बोलाइदिनु हुने यस शुक्ला गण्डकीका सञ्चालक र म्यानेजर चाहिँ हाम्रो रमेश उपाध्यायज्यू र चाहिँ प्राविधिकमा सघाउनु हुने हाम्रो बहिनी लगायत यस शुक्ला गण्डकी व्यवस्थापनलाई हार्दिक धन्यवाद दिन चाहन्छु। धन्यवाद
श्रोता, यहाँ हुनुहुन्थ्यो महर्षि आयुर्वेद फर्मा जुन शुक्ला गण्डकी चार दुलीगोडामा छ, आयुर्वेद चिकित्सक विवश बास्तोला। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? सल्लाह सुझाव र प्रतिक्रिया छन् भने अवश्य पनि लेखी पठाउनुहोस्। हाम्रा सामाजिक सञ्जालहरू सबै खुला छन्। हाम्रो टेलिफोन नम्बर 0065414378, मोबाइल नम्बर 9800284111 र 3412 सबै खुल्ला रहेको जानकारी गराउन चाहन्छु। यदि तपाईँसँग आयुर्वेद या अघि हामी छलफल गरे जस्तै कुनै समस्या छन् भने 9855621562 पनि सम्पर्क गर्न सक्नुहुनेछ। यही आग्रह गर्दै आजको कार्यक्रमबाट म राजन उपाध्याय पनि बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
हामी नेपाली हाम्रो देश, हामी नेपाली हाम्रो देश,
मेरो देश मेरो जगदम्बा सिमेन्ट।